السلام علیکم، پاکستان میں رات کے 8، بھارت میں 8:30 اور جہاں واشنگٹن میں دن کے 11 بجے ہیں۔ وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں کے ایک بلٹن کے ساتھ بہجت جلانی حاضر خدمت ہے۔ پاکستان اور دنیا بھر سے کرونا وائرس کی خبروں اور اعداد و شمار کے ساتھ حسب معمول خبروں کا آغاز کرتے ہیں۔ پاکستان میں گزشتہ 24 گھنٹوں کے دوران 38 امبات اور 1523 نئے کیسز رپورٹ ہوئے۔ پاکستان میں ہلاکتوں کی مجموعی تعداد 564 اور متاثرین کی تعداد 24073 ہو گئی۔ وزیراعظم عمران خان نے ہفتے سے ملک بھر میں مرحلہ وار لاک ڈاؤن ختم کرنے کا اعلان کیا ہے۔ تعلیمی ادارے 15 جولائی تک بند رہیں گے۔ افغانستان کی وزارت صحت نے 13 صوبوں میں گزشتہ 24 گھنٹوں کے دوران کووڈ 19 کے 171 نئے کیسز سامنے آنے کی اطلاع دی ہے اور اب کرونا وائرس کے مریضوں کی تعداد 3563 ہو گئی۔ نائب وزیر صحت ڈاکٹر واحد اللہ مجروح نے کرونا وائرس سے ہلاک ہونے والوں کی تعداد 106 بتائی۔ بھارت میں کرونا وائرس سے 1783 اموات، ملک بھر میں کیسز کی تعداد 52,000 سے تجاوز کر گئی۔ امریکہ میں مریضوں کی مجموعی تعداد 12.5 لاکھ جبکہ اموات 73,700 سے زیادہ ہیں اور دنیا بھر میں کیسز کی تعداد 38 لاکھ اور اموات 2,63,000 سے زائد ہو گئی۔ پاکستان کے دفتر خارجہ کی ترجمان عائشہ فاروقی کا کہنا ہے کہ کرونا وائرس کی وجہ سے دنیا کے مختلف ملکوں میں پھنسے ہوئے 19,000 سے زائد پاکستانی شہریوں کو وطن واپس لایا جا چکا ہے۔ اسلام آباد میں ہفتہ وار نیوز بریفنگ کے دوران انہوں نے بتایا کہ 1 لاکھ سے زائد مزید پاکستانی شہری دنیا کے مختلف ملکوں سے وطن واپسی کے منتظر ہیں۔ دفتر خارجہ کی ترجمان نے کہا کہ 1 مئی سے 5 مئی تک پاکستان انٹرنیشنل ایئر لائنز کی خصوصی پروازوں کے ذریعے 1,000 پاکستانی وطن واپس پہنچے ہیں۔ کرونا وائرس کے باعث ایئرپورٹس کی بندش اور پروازوں کا پروگرام معطل ہونے سے امریکہ میں پھنسے ہوئے ہزاروں پاکستانیوں کی وطن واپسی کے لیے قومی ایئر لائن پی آئی اے نے پروگرام جاری کر دیا ہے۔ ابتداءً 2 پروازیں 10 اور 13 مئی کو واشنگٹن ڈی سی سے اسلام آباد اور کراچی جائیں گی۔ ایک اور پرواز نیو جرسی سے لاہور جائے گی، لیکن اس کی تاریخ کا اعلان نہیں کیا گیا۔ واشنگٹن ڈی سی میں پاکستانی سفارت خانے کی جانب سے جاری کیے اعلامیے میں کہا گیا ہے کہ مذکورہ پروازوں کے علاوہ مزید 3 فلائٹس پاکستانیوں کو وطن واپس لائیں گی، جن کے شیڈول کا اعلان چند روز میں کیا جائے گا۔ امریکہ کی مختلف ریاستوں میں پھنسے پاکستانیوں کو وطن واپس لانے کے لیے پاکستانی حکومت کی درخواست پر امریکہ نے 12 خصوصی براہ راست پروازیں چلانے کی اجازت دی ہے، جو 1 ماہ کے اندر آپریٹ ہوں گی۔ جن پاکستانیوں نے پہلے ہی ایمبسی اور کانسلیٹ میں رجسٹریشن کرا رکھی ہے، ان سے خصوصی پروازوں کے لیے خود رابطہ کیا جائے گا۔ آیاما کا جائزہ لینے والے بین الاقوامی ادارے گیلپ انٹرنیشنل سے منسلک گیلپ پاکستان کرونا وائرس کی وجہ سے ہونے والے لاک ڈاؤن سے پیدا ہونے والے معاشی بحران پر پاکستان میں سروے کیا ہے، جس کے مطابق ایک بڑی تعداد میں پاکستان کے عام شہریوں کے لیے نہ صرف غذائی اور مالی عدم تحفظ میں اضافہ ہوا ہے بلکہ انہیں روزمرہ کی بنیادی ضروریات کے لیے اپنے بعض اثاثے بھی فروخت کرنا پڑے ہیں۔ امریکہ کے نمائندہ خصوصی برائے افغان مفاہمت زلمے خلیل زاد نے قطر کے دارالحکومت دوحہ میں طالبان کے اعلیٰ نمائندے ملا عبدالغنی برادر سے ملاقات کی ہے۔ طالبان کے قطر آفس کے ترجمان سہیل شاہین کے مطابق ملاقات میں قیدیوں کی جلد رہائی، بین الافغان مذاکرات اور امریکہ طالبان معاہدے پر عمل درآمد کے طریقوں پر تبادلہ خیال ہوا ہے۔ ملاقات سے متعلق ابھی تک امریکہ کے حکام کی جانب سے کوئی بیان سامنے نہیں آیا۔ زلمے خلیل زاد دوحہ، اسلام آباد اور نئی دہلی کا دورہ کر رہے ہیں۔ بھارت کے مشرقی ساحلی شہر وشاکھاپٹنم میں ایک کیمیکل پلانٹ سے گیس خارج ہونے سے 10 افراد ہلاک ہو گئے ہیں، جبکہ سینکڑوں متاثر افراد کو ہسپتال منتقل کر دیا گیا ہے۔ انتظامیہ نے ہلاکتوں میں اضافے کا خدشہ ظاہر کیا ہے۔ بھارت کے زیر انتظام کشمیر کے 3 فوٹو جرنلسٹ کو صحافت کے سب سے بڑے ایوارڈ پولیٹزر پرائز سے نوازے جانے کا معاملہ بھارت میں ایک نئے سیاسی تنازع کی وجہ بن گیا ہے۔ پولیٹزر پرائز کی انتظامیہ نے امریکی خبر رساں ادارے ایسوسیٹڈ پریس سے وابستہ کشمیری صحافیوں چنی آنند، مختار خان اور ڈار یاسین کو ایوارڈ دینے کا اعلان کیا تھا۔ عراق میں آج جمعرات کے روز نئے وزیراعظم مصطفیٰ القدیمی نے اپنے عہدے کا حلف اٹھا لیا ہے، جس سے ملک میں 5 ماہ سے جاری سیاسی کشیدگی کا خاتمہ ہو گیا۔ مصطفیٰ القدیمی انٹیلیجنس کے سابق وزیر ہیں، وہ 2003 کے بعد سے ملک کے 6ٹے وزیراعظم ہیں۔ امریکی وزیر خارجہ مائک پومپیو نے عراق کے نئے وزیراعظم سے فون پر بات کرتے ہوئے انہیں عہدہ سنبھالنے پر مبارکباد دی ہے اور ملک میں اصلاحات اور کرپشن کے خلاف اقدامات کے سلسلے میں تبادلہ خیال کیا ہے۔ انٹرنیشنل کاؤنسل فار نرسز ICN جنیوا نے اپنی ایک رپورٹ میں کہا ہے کہ دنیا بھر میں کرونا وائرس کے باعث 260 نرسیں ہلاک، جبکہ طبی عملے کے 90,000 سے زائد ارکان متاثر ہو چکے ہیں۔ رپورٹ میں کہا گیا ہے کہ اس وائرس سے متاثرہ طبی عملے کی تعداد اس سے دگنی بھی ہو سکتی ہے۔ اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں کا یہ بلٹن ختم ہوا۔ بہجت جلانی کو بھی اجازت دیجیے۔
السلام علیکم سامعین، شہناز عزیز حاضر ہیں وائس آف امریکہ واشنگٹن کی اردو سروس سے۔ آج کے اس پروگرام میں کیونکہ اس وقت کرونا وائرس کے بارے میں مختلف اقدامات کیے جا رہے ہیں، تو امریکہ سے ہی آغاز کریں گے، نیو یارک شہر سے، جہاں سب سے زیادہ کیسز بھی ہوئے، سب سے زیادہ اموات بھی ہوئیں اور بہت سارے مسائل میں اس کا نام بھی آتا رہا۔ ڈاکٹر افتخار چیما ہمارے ساتھ ہیں جو کہ چیف پیتھولوجسٹ ہیں نیو یارک شہر کے 5 اسپتالوں کے اور ایک تجربے کار ڈاکٹر ہیں، تو انہوں نے پہلے بھی بہت سی مفید باتیں ہمیں بتائی تھیں۔ پوچھتے ہیں کہ اس وقت کی صورتحال کیا ہے، وہ بروکلن میں ایک اسپتال میں کام کرتے ہیں جہاں بہت زیادہ کیسز تھے جس زمانے میں ہم نے ان سے بات کی، اور نیو یارک شہر میں مجموعی طور پہ بھی ہم جاننا چاہیں گے ڈاکٹر محمد اختر شیما صاحب سے یہ کیا صورت ہے۔ تو چلیے ان سے بات کرتے ہیں۔ السلام علیکم ڈاکٹر صاحب۔
جی وعلیکم السلام۔
ڈاکٹر صاحب یہ بتائیے مجھے کہ اب آہستہ آہستہ امریکہ میں لاک ڈاؤن ختم ہونے کی باتیں ہو رہی ہیں، مطلب کئی جگہوں پہ تو ہوا ہی نہیں تھا اور کچھ اسٹیٹس میں مئی کے مہینے میں کھول دیا گیا، تو کیا کہتے ہیں آپ، یہ جو اس طرح سے مختلف ریاستوں میں جو یہ ہو رہا ہے، تو اس سے صورتحال پہ کیا اثر پڑے گا کووڈ 19 کی؟
جی ابھی صورت حال یہ ہے کہ بہتری کی طرف جانا شروع ہوئی ہے، ابھی پچھلے ہفتے سے آپ کہہ سکتے ہیں کہ جو انفیکشن جو ریٹ ہے، جو لوگ آ رہے تھے ایمرجنسیز میں ان کی تعداد کم ہوئی ہے، پھر جو ہاسپٹلائز ہو رہے تھے ان میں سے ان کی بھی تعداد کم ہوئی ہے، اور پھر آگے جو وینٹیلیٹر پہ یا آئی سی یو میں جا رہے تھے ان کی بھی تعداد کم ہو رہی ہے آہستہ آہستہ۔ تو اب اگر اپریل کے لحاظ سے دیکھیں، شروع کے اپریل میں، مڈ اپریل میں، تو پچھلے دو تین ہفتے سے آہستہ آہستہ کم ہو کے اب کوئی 25-50% جو ہے وہ کم ہو گئے ہیں۔ تو ویریبل ہے، یہ نیو یارک سٹی میں آپ کو پتا ہے یہ 5 باروز جو ہیں، اور اس میں تھوڑا بہت ہی فرق ہے، یہ نیو یارک سٹی میں پوری جگہوں پہ جو ہے یہ کافی زیادہ اسپریڈ ہوا تھا۔ تو آلموسٹ جو فیگرز آ رہی ہیں وہ ایک جیسی آ رہی ہیں کہ ہر جگہ پہ آہستہ آہستہ کم ہو کے اب جو ہے بٹوین 25-50% پہلے کی نسبت یہ ہو رہا ہے۔ لیکن یہ ہے کہ فکر کی بات یہ ہے کہ اب یہ کم تو ہو رہا ہے، لیکن اب یہ لاک ڈاؤن جب ایک دم، تو یہاں کے جو گورنر ہیں کومو وہ بہت کیئرفل ہیں، یہ اچھی بات ہے، اور وہ ابھی اتنی جلدی گرین نہیں کر رہے کہ ایک دم کھول دیں، انہوں نے آہستہ آہستہ جو ہے ان کاؤنٹیز جو نیو یارک کی ہیں، جو اپ اسٹیٹ ہیں، ان کو کھولنے کا وہ اعلان کیا ہے۔ آدھا نیو یارک کی جو اسٹیٹ کی ہے، جو آدھا حصہ آپ کہہ لیں، جو کاؤنٹیز ہیں جو موسٹلی یہ ادھر جو ہے آپ نیاگرا فال کی طرف سے اگر شروع ہوں
جی، بفلو وغیرہ جو ہے،
جی ہاں، تو وہ اس طرف ذرا کم ہے، تو ان کو کھولنے کا پروگرام بنایا ہے اس نے اپنے مڈ مئی تک جو ہے آہستہ آہستہ۔ لیکن نیو یارک سٹی میں ابھی تو کم تو جیسے میں بتا رہا ہوں ہو رہا ہے، اتنا کم نہیں ہوا کہ اس کو اوپن کر دیا جائے، کیونکہ فکر اس بات کی ہے کہ جو لوگ بیٹھے ہوئے ہیں گھروں میں وہ جب نکلیں گے تو پھر سرچ ہوگا، اور یہ فکر ہے کہ کیا کیپیسٹی ہے ہماری اتنی زیادہ، جو ہم پہلے ہی جو ہے وہ مشکل میں تھے پیشنٹس کو سنبھال سکیں اور پھر ان کو ایڈمٹ کر سکیں، اور بیڈ اتنے ہیں یا ہمارے پاس وینٹیلیٹر اتنے ہوں گے کہ ہم جو ہے اگر سرچ ہوتا ہے ایک دم جو ہے لوگ بیمار ہوتے ہیں تو انہیں پھر ہم کنٹرول کر سکیں گے کہ نہیں۔
تو ڈاکٹر صاحب آپ پہلی بات تو یہ بتائیے کہ آپ کے یہاں پابندی کتنی ہے لاک ڈاؤن کی، لوگ کس حد تک پابندی کر رہے ہیں نیو یارک؟
یہاں پہ نیو یارک میں تو ریلیٹیولی ہمیں کافی جو ہے، اگر باہر بھی جائیں یا آپ پہلے تو ہاسپٹل میں دیکھیں تو کافی اس پہ عمل ہوتا ہے، ہم لوگ ماسک پہنتے ہیں، اور باقی یہاں پی پی، اب پی پی کی جو ہے چونکہ تھوڑی سی ریکوائرمنٹ بھی کم ہو گئی ہے، کچھ اور آ بھی گئے ہیں، کچھ ڈونیٹ بھی مل گئی ہیں، تو صورتحال کچھ بہتر ہوئی ہے۔ اب جو باہر دیکھا جائے عام پبلک میں بہت کانشیس ہیں لوگ یہاں پہ، ریلیٹیولی تو نیو یارک میں لوگ جو ہیں وہ کافی نظر آتا ہے کہ عمل کر رہے ہیں، اگنور نہیں کر رہے، بہت کانشیس ہیں لوگ، تو اس سے کافی فرق پڑ رہا ہے۔ اب یہ ہے کہ جب تھوڑا اوپن ہوتا ہے تو کیا صورتحال ہوتی ہے، اس کو پھر اب اس کی فکر ہے کہ کیا یہ کنٹینیو رہتا ہے اسٹرکٹلی کہ نہیں، ابھی تک تو ٹھیک جا رہا ہے۔
اچھا، تو آپ کے یہاں ایک مطلب مجموعی تعداد متاثر ہونے والوں کی، یعنی جو پازیٹیو تھے، جو ہلاک ہوئے اور جو صحت مند ہوئے، وہ کیا ہے؟
جو ایڈمٹ ہوتے ہیں اس میں تو جو آگے چلے جاتے ہیں آئی سی یو میں، پھر آگے جو وینٹیلیٹر میں جاتے ہیں، وہ تو بہت ان کا جو مورٹیلٹی ریٹ ہے کافی ہائی ہے، کوئی 50% کے قریب جو ہے وہ پھر उनकी डेथ हो रही है। हमारे पास जो है बहुत सारी बॉडीज थी, बहुत सारे वो गवर्नमेंट ने फिर वो बड़े से ट्रेलर ला के दिए थे, उनमें बॉडीज रख रहे थे। अब वो आहिस्ता आहिस्ता जो है वो सब इन्होंने कुछ अरेंज कर रहे हैं, वो बॉडीज लेके जा रहे हैं, तो गवर्नमेंट खुद अपने जो है कंट्रोल में रखेगी, खुद संभालेगी जब तक कि वो लोग जो है उसको क्लेम नहीं करते या अरेंजमेंट नहीं होता। तो हमारे पास बहुत ज्यादा ये प्रेशर था कि इनको हम कैसे जो है संभालें।
आपके हॉस्पिटल में या पूरे न्यूयॉर्क में ये प्रेशर था?
नहीं, पूरे न्यूयॉर्क के हॉस्पिटल में ये बात है, इंक्लूडिंग माई हॉस्पिटल, लेकिन सारे जितने हॉस्पिटल है उनकी जो सिचुएशन है वो एक जैसी थी कि वहाँ पे ट्रेलर्स दिए हुए थे गवर्नमेंट ने, दो दो तीन तीन तो बॉडीज उसमें रख रहे थे, क्योंकि वो मार्ग में तो इतनी कैपेसिटी होती नहीं है, तो हमारे पास कई हंड्रेड के लिहाज से जो है बॉडीज थी। वो फिर अब तो जो हॉस्पिटलाइज्ड लोग हैं वो भी कम हो रहे हैं, और आगे फिर जो जिनकी डेथ हो रही है वो भी कम हो रहे हैं, तो काफी फर्क पड़ रहा है। लेकिन स्टिल the issue is not completely resolved. I think ये अभी कुछ दो तीन हफ्ते तक लगता है कि ये और लगेंगे इसको काफी नीचे आने में जाए।
तो डॉक्टर साहब, मुझे ये जो बॉडीज वाली बात है, ये इसमें मैं पूछना चाहूँगी कि क्या लोगों के साथ कोई उनके लवाइकी नहीं है, यानी उनके कोई अजीज रिश्तेदार नहीं रहते साथ? ये किन लोगों की लाशें हैं जो कि कोई क्लेम नहीं कर रहा, कौन है वो लोग?
इसमें मिक्स्ड लोग हैं, कुछ तो जो है वो फ्यूनरल डायरेक्टर, यहाँ पे सिस्टम को पता, जो लोग खुद से तो आके नहीं लेके जाते बॉडीज, जो है जो फ्यूनरल होम्स हैं उनके जो मैनेजर होते हैं, डायरेक्टर होते हैं, जिन्हें फ्यूनरल डायरेक्टर कहते हैं, वो लेके जाते हैं हॉस्पिटल से बॉडीज। वो नहीं थे विलिंग के बॉडीज लेके जाए, और उसकी वजह यह है कि कुछ जो वारिस हैं वो भी इतना उनको पुश नहीं कर रहे थे उस फ्यूनरल डायरेक्टर को कि बॉडीज लेके आए, नहीं था, क्योंकि सारे लोग केयरफुल थे कि अब क्या करें। तो इसलिए बॉडीज जो है ज्यादातर वो हॉस्पिटल में पड़ी रही हैं। संजय वो जो ट्रेलर थे वो उनका टेम्परेचर काफी डाउन था, तो वो फ्रीजर की तरह थे, बड़े बड़े संजय के ओपन फ्रीजर, तो उसमें बॉडीज रखी थी रैप करके जो है। ऐसा कुछ तो वो लेके गए हैं, फ्यूनरल डायरेक्टर्स भी लेके गए हैं, उन्होंने लिमिटेड जो है वो अरेंजमेंट किए हैं, लेकिन अभी तक मैस लेवल पे जो है इसका फ्यूनरल के अरेंजमेंट नहीं हो सके हैं। ऐसा ऐसा गवर्नमेंट ने ये अरेंज किया है कि वो ट्रेलर से भी जो है एक बड़ा, उन्होंने बहुत बड़ा समझे कि वो बना फ्रीजर मार्ग जो है बिल्डिंग में, तो अब उसमें सारी जमा कर रहे हैं कि जब तक जो है वो लोग आगे क्लेम ना करें, या वो गवर्नमेंट जो है न्यूयॉर्क सिटी की वो उसको स्टोर करके रखेगी।
अच्छा, मैंने पाकिस्तान में या इंडिया में जहाँ भी बात की, तो वहाँ कोई ऐसा नहीं है कि वो लोग ये समझें कि कोरोना वायरस से जो हलाक होने वाला शख्स है मरने के बाद भी उसकी वजह से जरासीम फैलेंगे या इन्फेक्शन दूसरे लोगों को लग जाएगा, क्या इसमें हकीकी सूरत हाल क्या है?
नहीं, इसमें एहतियात की तो जरूरत है। पहले तो बात यह है कि जो बॉडीज हैं उनको रैप, अच्छी तरह रैप करना होता है प्लास्टिक के, जो वो भी जो है उसमें ये मसला था कि डबल पैक करने पड़ रहे थे, क्योंकि वो प्लास्टिक के हैं, वो जरा सी भी थोड़ा बहुत इसके लगे तो वो फट जाते थे। और जो ये बॉडीज हैं इनके फ्लूइड भी होता है, वो फ्लूइड जो है वो लीक करता है, तो वो बॉडी फ्लूइड जो है वो उसमें पॉसिबिलिटी तो होती है कि वो वायरस हो, चाहे बॉडी डेड है, लेकिन ये है कि वो खुद तो नहीं फैला सकता बंदा जो है सांस के जरिए, उसके जो बाकी फ्लूइड है बॉडी फ्लूइड्स हैं उसमें पॉसिबिलिटी है कि वो हो सकता है, तो इसलिए एहतियात की जरूरत है। पूरा जो प्रोटोकॉल है इसको करने का, कि पूरा एक तो पीपीई जो है पूरे हिफाजती इकदाम, पूरे बंदा जो है जो हैंडल कर रहा हो वो उसने पहने हो, और बॉडीज को सिक्योर किया जाए, लीक ना हो, और फिर उसको जब फ्यूनरल भी करना है उसके भी प्रोटोकॉल है जो गवर्नमेंट ने सीडीसी ने इशू किया हुआ है, इनको हदायत दी है फ्यूनरल डायरेक्टर को हाउ टू हैंडल द बॉडीज, तो एहतियात की जरूरत है। ये नहीं कह सकते कि बाबी बॉडी डेड है तो उससे वायरस नहीं लगेगा, ये तो एक जनरल वो असूल है कि जब भी आप किसी बॉडी फ्लूड को हैंडल करें तो आप उसको ऐसे ही हैंडल करेंगे जैसे उसमें इन्फेक्शन है।
तो डॉक्टर साहब, ये जो गाइडलाइन है उसमें क्या मुख्तलिफ मजाहिब के लिए मुख्तलिफ गाइडलाइन है या एक ही है?
नहीं, हमारे पास जो है वो अगर अगर तो बॉडी कोई क्लेम करता है आके ले जाता है तो वो तो फिर दे देते हैं ना, वो तो अगर वो मुसलमान जो है हमारे मुस्लिम वो लोगों ने अरेंज किए हैं बॉडीज, वो लेके गए हैं क्योंकि वो ज्यादा प्रोएक्टिव हैं, वो जो है इतना ज्यादा वो डिपेंड नहीं करते फ्यूनरल डायरेक्टर पे जो है मुसलमान लोग हैं। यहाँ पे मुस्लिम फ्यूनरल होम्स हैं न्यूयॉर्क में और वो मुझे पता है कि वो जो है विलिंग है अभी लेके जाने में और उस उनको दफनाने में वो लोग जो है वो हेल्प कर रहे हैं।
तो डॉक्टर साहब सबसे ज्यादा जो अमवात हुई है और जो लोग मुस्बत पाए गए वो स्याह फाम अमरीकी हैं और उसके बाद गालबन स्पेनिश और फिर वाइट, तो अभी भी नंबर वही है।
हाँ, क्योंकि ये ओवरऑल जो है एक तो इसके बहुत सारी रीजन है, सोशियो इकोनॉमिक रीजन भी बहुत सारी हैं और फिर जनरली हमें सबको पता है कि ये जो अफ्रीकन अमेरिकन है इनमें हाइपरटेंशन ज्यादा है, अस्थमा भी ज्यादा है, डायबिटिक पेशेंट भी ज्यादा है, इनमें जो रेट है वो ज्यादा है। तो एक तो ये फैक्टर है कि जो अंडरलाइंग कंडीशंस हैं वो ब्लैक्स में ज्यादा है एज कम्पेयर टू अदर जो वाइट है और हिस्पैनिक में भी ज्यादा है। फिर दूसरा ये है कि ये चूंकि एक सोशियो इकोनॉमिक होने की वजह से ये लोग जो है ज्यादा क्राउडिंग इनमें ज्यादा है और फिर वो ज्यादा एक्सपोज जो लोग हुए हैं जल्दी से स्प्रेड ज्यादा हुआ है उसको कंट्रोल करना मुश्किल था। तो ये एक तो अंडरलाइन कंडीशन जो है मेडिकल वो इनमें ज्यादा है, दूसरा ये है कि ड्यू टू पोअर सोशियो इकोनॉमिक कंडीशन एक्सपोजर रेट जो है वो ज्यादा हुआ है। तो अभी भी ये यही सूरत हाल है जी।
न्यूयॉर्क के हवाले से मैंने खबर पढ़ी थी कि जो यंग लोग हैं कोरोना वायरस उनमें स्ट्रोक की शक्ल में सामने आता है, इसकी क्या वजह है?
अच्छा, इसकी वजह यह है कि अभी तो अब हमारे जो हैं वो हमें अटॉप्सीज जो है कुछ उसकी भी इंफॉर्मेशन मिली है और जो लिमिटेड अटॉप्सी स्टडीज हैं वो आई हैं और बाकी जो जो मेडिकली जो हम इंटरेक्शन कर रहे हैं अपने कोलीग्स के साथ जो जो ट्रीट कर रहे हैं उनके साथ भी, तो इसमें ये जो वायरस है ये लंग्स में तो शुरू होता है फैलता है, फिर जाके ये लंग्स की जो ब्लड वेसल्स हैं स्मॉल ब्लड स्मॉल बिल्कुल छोटी छोटी जो ब्लड वेसल्स हैं उन उन उसमें उसमें थ्रोम्बोसिस उसका होता है यानी उस वो जो है ब्लॉक हो जाती है, ब्लड जो है उसमें जम जाता है छोटी जो ब्लड वेसल्स की जो है ब्लड वेसल्स ब्लॉक होने की वजह से वो जो उसमें ऑक्सीजन की कमी होती है। तो ये ऑर्गन जो है बाकी ऑर्गन को भी इसी तरीके से कुछ अफेक्ट कर रहा है लेकिन ज्यादा जो है ये लंग्स के जो ब्लड वेसल्स हैं उसको उसमें ये ब्लड जैसे स्ट्रोक इसलिए होता है ना कि उसकी में ब्लड जो है जम जाता है। तो लंग्स में तो ये ऑटोप्सी स्टडीज हैं लेकिन ब्रेन में भी जो है इसका इफेक्ट इस तरीके से लगता है कि ये हो रहा है, किडनी में भी जो है ये इस तरीके से हो रहा है, हार्ट में भी जो है ये हो रहा है और जो जो इंटेस्टिन है लोगों को कई लोग हैं उनको तो सिर्फ ये डायरिया ही होता है और बाकी सिम्टम्स नहीं होती। जो स्मॉल ब्लड वेसल्स हैं इसमें खून जो है वो थोड़ा जो छोटी ब्लड वेसल्स में जम जाता है तो वो स्ट्रोक की सूरत हाल भी हो रही है, लंग्स में जो है वो भी ये जो सिम्टम्स हैं इसकी आ रही हैं और बाकी ऑर्गन में भी ये आ रही हैं। तो अब इसकी ट्रीटमेंट के लिए जो है अब ये काफी लोग जो हैं ये समझ रहे हैं कि ये जो ब्लड थिनर हैं ये साथ देना होंगे, अब ये देना उन्होंने शुरू कर दिए एज ए पार्ट ऑफ ट्रीटमेंट जो है ताकि ब्लड जो है वो जम ना सके।
तो ये सिर्फ नौजवानों में या हर उम्र के लोगों में?
नहीं, ये तो सब में है, सिर्फ नौजवानों में नहीं, ये तो ये पूरे जितने भी लोग हैं उसमें ये काफी हद तक जो है ये जो ज्यादा सीरियस लोग जो हो रहे हैं ये इसी वजह से हो रहे हैं कि ये जो है फिर ब्लड वेसल्स में वो ब्लॉक हो जाती हैं जब खून जम जाता है उसमें जो है।
तो डॉक्टर साहब ये जो जाहिर है कि अभी तक तो तजर्बाती तौर पे मुख्तलिफ दवाएं इस्तेमाल हो रही थी लेकिन क्या अब किसी नतीजे तक पहुंचे हैं कि सबसे ज्यादा मुफीद कौन सी दवाएं हैं?
इसमें मेरे ख्याल से एक चीज एक आप ये नहीं कह सकते कि ये जो है सिर्फ ये ट्रीटमेंट है, इसमें बहुत सारी जो कॉम्बिनेशन है ना वो कंसिडर की जा रही है। एक तो आपने जो है कन्वर्सेंट प्लाज्मा का सुना होगा कि ये जो कन्वर्सेंट प्लाज्मा ये है कि जो जो लोग कोरोना इन्फेक्शन हुआ था वो ठीक हो गए और उसमें जो है उनके खून में जो है वो कुदरती तौर पे एंटीबॉडीज डेवलप होती हैं एज अ डिफेंस मैकेनिज्म। तो अगर जो है वो लोग ब्लड दें प्लाज्मा तो वो प्लाज्मा में होती है खून का जो वाटर पार्ट है तो वो अगर दिया जाए तो ये है एक امید کہ وہ لوگ جو ہیں ان کو وہ اینٹی باڈیز ہیں وہ ملیں گی تو وہ فائٹ کر سکیں گے. اس میں بھی جو ریزلٹس ہیں وہ مکسڈ آ رہے ہیں. ہم نے خود اپنے ہاسپٹل میں جو ہے کافی لوگوں کو یہ دیا ہے تو ناٹ ریئلی ویری افیکٹو, مکس قسم کے ریزلٹس آ رہے ہیں. تو اب یہ ہے کہ ساتھ جو ہے وہ وائرس کی ابھی جو انہوں نے الاؤ کیا ہے رینڈیسیویر جو ہے اینٹی وائرل ڈرگ جو ہے وہ انہوں نے کہا کہ یہ اس کے افیکٹ آ رہے ہیں. دوسرا پھر یہ جو ایک اور ڈرگ جو ہے جس کو انٹرلیوکن 6 کے اگینسٹ جو ہے, کیونکہ اس میں یہ سارا میکنزم جو ہے جس سے یہ پوری ڈیزیز ہو رہی ہے وہ ایک انٹرلیوکن 6 ہارمون ہے وہ نکلتا ہے اور وہ بھی افیکٹ کرتا ہے کافی نا یہ سارے اس کے آرگن جو افیکٹ ہو رہے ہیں. تو اس کے لیے میڈیسن آلریڈی ہے, وہ بھی کہہ رہے ہیں کہ وہ دیں تو افیکٹ ہو سکتا ہے ہوگا, لیکن آپ ایک میڈیسن جو ہے وہ نہیں کہہ سکتے کہ یہ افیکٹو ہے. تو گورنمنٹ نے بھی کافی جگہوں پہ جو ہے وہ سینٹرز بنائے ہیں ٹیسٹنگ کے.
وینٹیلیٹر وغیرہ سب ہیں اب آپ کے پاس؟
ابھی تو یعنی یہ ہے کہ اب آہستہ آہستہ وہ اویلیبل ہونا شروع ہو گیا اس کا, تو اب اتنا زیادہ مسئلہ نہیں رہا.
تو اس کی وجہ لوگوں کی تعداد میں کمی ہے یا یہ کہ وینٹیلیٹر مل گیا آپ لوگوں کو کافی؟
نہیں, لوگوں کی تعداد میں کمی ہوئی ہے. ایکسٹرا وینٹیلیٹر تو کوئی نہیں آئی, لیکن یہ ہے کہ جو پیشنٹس جو تھے جو ایڈمٹ ہو رہے تھے جو ہاسپٹلائز ہو رہے تھے ان میں کمی آئی ہے.
اچھا.
اور جو آگے وینٹیلیٹر میں پھر ظاہر اب کم جا رہے ہیں تو اب آہستہ آہستہ وینٹیلیٹرز اویلیبل ہو رہے ہیں.
تو اب اگلا اس کے بعد کیا نظر آ رہا ہے آپ کو مرحلہ, کہ اگلا مرحلہ کب ہوگا اگر یہ اب کم ہونا شروع ہوئے تو؟ وہ کون سی اسٹیٹس ہیں امریکہ میں جہاں آپ کو سمجھتے ہیں کہ وہ, کیونکہ ابھی تک پیک نہیں ہوئی وہاں پہ, تو وہاں پر تعداد بڑھے گی؟
میرے خیال سے اب تو یہ کچھ اسٹیٹس جو ہیں خاص طور پہ جو نارتھ میں جو ہیں یہ مونٹینا وغیرہ اس طرف جو ایریاز ہیں یہ اسٹیٹس ہیں ان میں ریلیٹیولی کم ہے تو وہ لوگ اوپن کر رہے ہیں. اور آپ نے سنا ہوا کہ باقی جو کچھ اور اسٹیٹس ہیں حالانکہ وہاں پہ اتنا کم نہیں ہوا, جیسے جو ہے اپنے جارجیا کا سنا ہوگا اور ٹیکسس اور کیلیفورنیا بھی یہ بھی سوچ رہے ہیں کہ آہستہ آہستہ کھول لیں, تو وہاں پہ وہ صورتحال تو نہیں رہی ہے جو نیو یارک میں ہوئی تھی یا نیو جرسی میں, لیکن وہاں پہ اب لگتا یہ ہے کہ چھت بڑھ نہیں رہا, کچھ اسٹیبل ہو رہا ہے. میرا خیال سے تھوڑا سا جو ہے اور ان کو ہفتہ دو ہفتے اور ویٹ کر لینا چاہیے تھا تاکہ جو ہے ذرا اور تسلی ہو جاتی کہ واقعی جو ہے وہ کم ہو رہا ہے. فکر یہی ہے کہ پری میچیورلی جو ہے وہ اوپن کر کے پھر یہ سرج نہ ہو. صحیح طریقے سے اگر یہ کرتے ہیں جو پلان دیتے ہیں اگر لوگ عمل کرتے ہیں تو پھر دیکھیں اللہ کرے کہ اب وہ دوبارہ سیکنڈ سرج نہ ہو. لیکن دیکھنے میں تو آتا ہے کہ لوگوں کو آپ چھٹی دیں تو پھر لوگ جو ہیں پارکوں میں بھی بیچز میں بھی کافی لوگ جو ہیں جمع ہو رہے ہیں اور بہت رش لگ رہا ہے. یہ کچھ جو ہے ابھی امیجز آپ نے دیکھی ہوں گی کچھ جہاں پہ انہوں نے اوپن بیچز کی تھیں تو لوگ جو ہیں وہ بہت کافی تعداد میں آ رہے ہیں. ڈر یہی ہے کہ کہیں پہ یہ پھر سے نہ ہو جائے, احتیاط کی ضرورت ہے جی بہت زیادہ.
بہت بہت شکریہ ڈاکٹر افتخار. تو سامعین یہ تھے ڈاکٹر افتخار چیما اور مجھے ان کی باتیں سنتے سنتے یاد آ گیا پاکستان میں جہاں بھی تصویر دیکھتی ہوں ایک راولپنڈی کی تصویر تھی تو لوگوں کو ایک ہجوم تھا اور بغیر کسی احتیاط کے لوگ ساتھ ساتھ بیٹھے تھے یا چلے جا رہے تھے یا شاپنگ کر رہے تھے. تو یہ بات ذہن میں رکھیے کہ پاکستان میں تو اس طرح کی حفظان صحت کی نہ تو سہولتیں ہیں نہ ہر ایک کی ایکسس ہے. کوشش یہ کریں کہ اس وائرس کو جس حد تک ممکن ہو پھیلنے سے روکا جا سکے. تو چلیے اب ایک چھوٹا سا پرومو پھر اگلا موضوع.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
تو سامعین کووڈ 19 کے بعد اب چلتے ہیں امریکی سیاست کی طرف, لیکن اس پر بھی ظاہر وائرس کی بات تو اس دوران بھی ہوگی. امریکی صدر ٹرمپ اور ڈیموکریٹس کے صدارتی امیدوار جو بائیڈن نومبر کے صدارتی انتخابات کے لیے کرونا وائرس سے متاثر ملک میں انتخابی مہم چلانے کے طریقوں پر غور کر رہے ہیں. تاہم اس میں کوئی شک نہیں کہ اس مقابلے میں کامیاب ہونے کے لیے دونوں امیدواروں کو بہت سے چیلنجز کا سامنا ہوگا, جن میں سب سے بڑا چیلنج کرونا وائرس سے نمٹنے کا طریقہ کار ہے. اس بارے میں صبا شاہ خان کی رپورٹ.
معیشت کو کھولنے کے لیے ہونے والے مظاہروں اور دباؤ کے درمیان اس وقت بھی جبکہ کووڈ 19 سے انفیکشن اور اموات جاری ہیں. مزید ریاستیں آہستہ آہستہ اپنے کاروباروں کو دوبارہ کھول رہی ہیں.
اس کا تعلق توازن سے ہے. ہمیں معیشت کو بحال کرنا ہے لیکن ہمیں لوگوں کی حفاظت بھی جاری رکھنا ہوگی.
کئی ہفتوں میں پہلی بار امریکی صدر ڈونلڈ ٹرمپ نے اپنی مہم کے سلسلے میں صدارتی انتخابات کے لیے اہم ریاستوں ایریزونا اور اوہائیو کے سفر کے منصوبے کا اعلان کیا ہے. یہ ایک ایسے وقت میں سامنے آیا ہے جب سخت مقابلے والی ریاستوں میں رائے عامہ کے جائزے صدارتی امیدوار جو بائیڈن کو صدر ٹرمپ سے آگے دکھا رہے ہیں. ٹرمپ کی کووڈ 19 کے بحران سے نمٹنے کا طریقہ کار اور خاص طور پر پریس بریفنگ کے دوران ان کے کچھ تبصرے متنازع رہے ہیں.
Who can you trust? آپ اس بکھیڑے سے نکلنے کے لیے کس پر بھروسہ کر سکتے ہیں؟ یہ صدر کرونا وائرس کو سنبھالنے میں کافی حد تک نااہل رہے ہیں.
ریپبلکنز معیشت کے حوالے سے صدر کی کارکردگی پر مرکوز ہیں.
ووٹرز اس وبا سے پہلے تک صدر کی معیشت کے لیے اقدامات سے مطمئن تھے اور اس بحران کے بعد بھی وہ انہیں ایک ایسے رہنما کے طور پر دیکھتے ہیں جو معیشت کو بحال کرے گا.
جہاں ٹرمپ کی انتخابی مہم ان کے پول نمبرز بہتر بنانے کے لیے کام کر رہی ہے, جو بائیڈن کو بھی ایک نئے چیلنج کا سامنا ہے. جو بائیڈن کے سینٹ آفس کی ایک سابقہ ملازمہ نے ان پر تقریباً 30 سال قبل پیش آنے والی جنسی زیادتی کا الزام عائد کیا ہے, جس کی جو بائیڈن نے تردید کی ہے.
ایسا نہیں ہوا, انہوں نے پرزور طریقے سے کہا.
دونوں ہی کی مہم کو وبا کی وجہ سے درپیش چیلنجز سے بھی نمٹنا ہے. سوال یہ ہے کہ سماجی فاصلوں کے اس دور میں کیا ایسے بڑے جلسے ممکن ہو سکیں گے؟
ہم ووٹرز کو خطرے میں نہیں ڈالیں گے, ہم ایسا نہیں کریں گے جب تک یہ مناسب نہ ہو.
مجھے امید ہے کہ ہم 25,000 افراد کی کچھ اچھی ریلیاں ہوتے دیکھیں گے جہاں ہر کوئی حب الوطنی کے جذبے سے دیوانہ ہو رہا ہوتا ہے.
فی الحال اس کی امید ہی کی جا سکتی ہے جبکہ ہر امیدوار آن لائن مہم چلا رہا ہے ایک ورچوئل دنیا میں. الزبتھ لی کے ساتھ صبا شاہ خان, وائس آف امریکہ.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتہ ہے facebook.com/VOA Urdu.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتہ ہے facebook.com/VOA Urdu.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
اب ہم چلتے ہیں ایک مختلف موضوع کی طرف. آپ میں سے جو ہمارے پروگرام باقاعدہ سنتے ہیں انہیں معلوم ہوگا کہ یہاں امریکہ میں بڑا اہتمام ہوتا ہے رمضان کے زمانے میں. نہ صرف یہ کہ لوگ اپنے انفرادی سطح پر گھروں میں افطاری اور سحری کا اہتمام ہوتا ہے بلکہ مساجد میں اور دوسرے مراکز میں بھی اجتماعی طور پر یہ انتظامات کیے جاتے ہیں. لیکن جیسا کہ بہت سے لوگ کہہ رہے ہیں کہ اس دفعہ رمضان بڑا سونا سونا گزر رہا ہے کیونکہ آپ جمع نہیں کر سکتے لوگوں کو اور نہ اپنے گھروں پہ دعوت دے سکتے ہیں, نہ ہی لوگ دعوتوں میں جاتے ہیں افطار کی. لیکن اس میں ایک پہلو یہ ہے کہ بہت سے جو لوگ جن کے وسائل کم ہیں, آپ کو معلوم ہی ہے کہ امریکہ میں بھی ایسے لوگ ہیں جن کے لیے ایک وقت کا کھانا دشواری بن سکتا ہے اس صورت میں کہ ان کی روزمرہ کی جو اجرت ہے وہ بھی ختم ہو گئی ہو, تو ان کے لیے کیا کام ہو رہا ہے, وہ کس طرح سے ان کو کھانا ملتا ہے. میں نے بات کی ہے طفیل احمد صاحب سے جو یہاں ریاست میری لینڈ کے مضافات میں رہتے ہیں. بہت ہی منفرد ہستی ہیں میں کہوں گی طفیل احمد صاحب. تعلق ہے ان کا آڈٹ اینڈ اکاؤنٹنگ سے, اور اگر ہجرت کہہ لیں تو انہوں نے مطلب بچوں کو تو لے کر آتے ہیں والدین, لیکن انہوں نے اپنی بلوغت میں دو دفعہ ہجرت کر چکے ہیں. ایک دفعہ الہ آباد سے پاکستان آئے اور اس کے بعد پاکستان سے پھر امریکہ آئے, اور ہر جگہ انہوں نے ایک نام کمایا اپنا. تو بات ساری ہے کہ صرف آڈٹ یا اکاؤنٹنگ تو کوئی کمال نہیں ہے. جس چیز کے لیے بات میں ان سے آج کرنا چاہ رہی ہوں وہ ان کا خیراتی کام ہے, خاص طور سے ان دنوں میں جب لاک آؤٹ ہے اور جب رمضان کا مہینہ ہے تو اس کام کی اہمیت اور بھی واضح ہوتی ہے. تو چلیے بات کرتے ہیں طفیل صاحب سے.
یہاں پہ جب 2000 آیا 2000 میں ہم اپنی ہمارے بچے سب بڑے ہو چکے تھے, تو انہوں نے کہا, تینوں نے مل کر کے کہ ابا آپ نے ہم سب کے لیے بہت ہی کام کر دیا, اب آپ کی کوئی ضرورت نہیں ہے, ابھی یو آر اونلی 64-65 ایئر اولڈ. ہم لوگوں نے کہا چلو بھائی, مسلمان لوگوں کو بڑا شوق ہے لوگوں کو کھانا کھلانے کا, لوگوں کو افطار کھلانے کا, ایسا کرتے ہیں کہ یہ افطار کا زمانہ ہے, رمضان شریف کا زمانہ ہے, تو چل کے کسی ہوم لیس شیلٹر میں لوگوں کو کھانا کھلاتے ہیں. آپ یقین جانے وہ پہلا ایونٹ تھا ہمارا, 50 لوگ مسلمان آئے اس میں, اور और $5,000 हमने जमा किए और जाके 800 लोगों को खाना खिलाया। एक बहुत बड़ा सेंटर था जिसमें 800-900 लोग रहते थे, होमलेस लोग, 250-250 लोग रहते थे एक एक फ्लोर के ऊपर। तो हम खाना बना के 3 रेस्टोरेंट में खाना बनवाया 250-250 लोगों का और वहाँ खाना जाकर के उनको सबको खिलाया। बड़े खुश हुए सारे और उसके बाद सब ने कहा कि भाई अब आप दोबारा कब आएंगे। मैंने कहा बेटा ये बार बार तो नहीं आ पाएंगे, इतना आसान नहीं होगा। 3-4 साल तक बराबर जाके वहाँ खाना खिलाया। फिर एक इंतजाम शुरू किया कि जो गरीब लोग रहते हैं यहाँ पे होमलेस शेल्टर बहुत है। हमारी काउंटी में 7-8 शेल्टर है जहाँ पे 30 फैमिलीज, 50 फैमिलीज, 40 फैमिलीज बिल्डिंग है उसके अंदर रहते हैं और उनको फ्री खाना प्रोवाइड होता है। तो इसमें हर किस्म के बूढ़े लोग भी होते हैं, जवान लोग भी होते हैं जो बेचारे छोटी छोटी तनख्वाहों पे मुलाजिम है। गुमरी काउंटी का एक शेल्टर हमें मिला जहाँ 35 औरतें रहती हैं, तो हम उनको खाना पहले साल में 1 हफ्ता, फिर 2 हफ्ता, फिर 3 हफ्ता, अब साल में समझ ले 1 महीना उनको हम खाना खिलाते हैं। तो हर 3-3 महीने के बाद 1 हफ्ते में उनको खाना खिलाते हैं और खाना जो है बढ़िया खिलाते हैं। पाकिस्तानी रेस्टोरेंट है तो वहां से हम खाना ले आते हैं, तो चिकन करी खिलाते हैं, बिरयानी खिलाते हैं। वो इतने खुश हो जाते हैं, हमको खत लिख के भेजते हैं, सब साइन करके शुक्रिया अदा करते हैं। उसके बाद फिर हमने कलेक्शन ऑफ फूड फॉर हंग्री पीपल करना शुरू किया। काम हमने शुरू किया मंटगोमरी काउंटी मुस्लिम काउंसिल के नाम से।
अच्छा।
जब हमने 2001 में जब ये धमाका हुआ 9/11 का, उसके बाद हम लोग मिले तो 2002 में मंटगोमरी काउंटी मुस्लिम काउंसिल बनाई और 2000 उसके बाद हमने फिर ये ऐड किया कि खाना खिलाने के साथ साथ हमने फूड कलेक्शन भी शुरू किया कि साल में 2 दिन हम जाएंगे और ग्रोसरी स्टोर के सामने खड़े होंगे और हम कहेंगे कि हम मंटगोमरी काउंटी मुस्लिम काउंसिल को बिलोंग करते हैं और लोगों के लिए खाना जमा कर रहे हैं और हम इसको गरीबों में बांट देंगे। उसके बाद हम साल में 1 दिन हम अफ्तार में काउंटी ने डिक्लेयर किया हुआ है, अफ्तार के 1 दिन मुसलमानों का दिन रमजान में डिक्लेयर किया हुआ है, उस दिन हम काउंटी में इफ्तार के डिनर का इंतजाम करते हैं। हम यानी मंटगोमरी काउंटी मुस्लिम फाउंडेशन और मंटगोमरी काउंटी मुस्लिम काउंसिल हम दोनों मिल करके इफ्तार करते हैं। करीब 450 लोग हाल के अंदर जमा हो जाते हैं, तो मुख्तलिफ मजाहिब के लोगों को भी बुलाते हैं और एक अच्छा फंक्शन हम करते हैं, खाना बढ़िया खिलाते हैं और उसके बाद खत्म हो जाता है। काउंटी एग्जीक्यूटिव और सारे जो बड़े बड़े लोग आते हैं बोलते भी हैं, 1 घंटा बोलते भी हैं, हम लोग भी उसमें प्रेजेंट करते हैं अपने प्रोग्राम।
फंडिंग अभी तक 1,93,000 है या उसमें इजाफा हो गया?
नहीं, 1,00,000 जो है वो हमें स्टाफ के लिए मिलता है, 50,000 हमको मिलता है, बिल्डिंग का किराया $4,000 महीना है तो वो देते हैं, तो इस तरह से 1,50,000 के करीब इस पर निकल जाता है। तो 40,000 हमें और मिलता है, वो 40,000 और प्लस 1,40,000 हम अपने पास से मिला करके खर्च करते हैं। अच्छा, खर्च करने में मेजर हमारे एक्सपेंस क्या होते हैं? नंबर 1 हम वो करते हैं, कुर्बानी करते हैं, $23,000 जमा करते हैं हर साल और उसमें पिछली मर्तबा 17 गाय के पैसे हमें मिले थे, यानी ये 7-7 हिस्से होते हैं एक एक गाय के, तो करीब 130 के लोगों ने हमें चंदा दिया था कि आप हमारी तरफ से कुर्बानी करा दें। तो हमने लोगों से कहा कि बेटा कुर्बानी करके गोश्त लाके फ्रिज में रख लेते हो और खा लेते हो तो इससे कोई फायदा तो है नहीं, तो ऐसा करते हैं गरीबों में बांट देते हैं। तो तैयार हो गए लोग, तो हमने एक पहली मरतबा हमने 1 गाय जबा की थी 7 लोगों ने और 500 पाउंड गोश्त 1 गाय का निकला था, करीब मतलब है कि एक एक गाय में करीब 70 पाउंड या 60 पाउंड का हिस्सा होता था। तो वो 500 पाउंड गोश्त लेकर के हम लोग मन्ना फूड में ले गए कि भाई हमारे पास तो गरीब लोग हैं नहीं, आपके पास है, आप इसको बांट दीजिए। तो मन्ना फूड वाले ने कहा Never in the history of Manna Food anybody ever donated fresh meat to the poor people. You people are the first. तो हम बड़े खुश हुए अंदर से, तो आपकी दुआ से वो 1 गाय से 17 गाय हो गई। अच्छा। मगर 17 गाय हमने यहाँ नहीं ज़बा की बल्कि 11 गाय ज़बा की और 7 गाय का पैसा जो था वो सीरिया भेजवा दिया हमने। यहाँ सीरियन हमारे बहुत दोस्त हैं तो वो बेचारे गरीबों में वहाँ पे सीरिया में बहुत गुर्बत बहुत है तो उनको मदद करने के लिए हमने पैसे अपने उनके उनको दे दिए। लेकिन जो 11 गाय की ज़बा की उसमें करीब 6,000 पाउंड हमें गोश्त मिला तो हमने 5-5 पाउंड की थैली बनवाई और करीब 1200-1300 फैमिलीज मुस्लिम एंड नॉन मुस्लिम बोथ उसमें जाके डिस्ट्रीब्यूट किया 2 दिन। बेसिकली रिफ्यूजीज में जो पेश चार्जेस काउंटी वगैरह में रहते हैं उनमें तमाम तकसीम करते हैं।
मैं यहाँ यही सवाल पूछने वाली थी आपसे तो फैर साहब के इस वक्त तो बहुत ही बुरा हाल है सीरिया वगैरह में जो रेफ्यूजी कैंप हैं क्योंकि एक तो अकवाम मुत्तहदा के पास फंड्स नहीं है बार बार अपील कर रही है तो अब आप लोग कुछ एक्स्ट्रा काम कर रहे हैं उनके लिए रेफ्यूजीज के लिए?
हम इनके जो रेफ्यूजी के लिए हम देते हैं ना वो पिछले साल हमने जो 7 गाय का पैसा हमें मिला था ना तो वो 18, 37, 56, 7 के 7, 12 करीब 12,000 डॉलर होता था लेकिन हम लोगों ने 8-10,000 डॉलर का चेक उनको दिया वहां पे ले जाने के लिए सीरिया में हेल्प करने के लिए। इसी तरीके से हम हर साल उनको 8-10,000 डॉलर का चेक देते हैं कि ये आप हमारी तरफ से हमारी कंट्रीब्यूशन दे दें जो हम काउंटी में करते हैं। सीरियंस खुद ऑन देयर ओन वो अलग फंड रेजर करते हैं उसमें हम लोग पार्टिसिपेट करते हैं।
ताज़ा तरीन खबरें रेडियो प्रोग्राम्स ऑडियो और वीडियो रिपोर्ट्स देखने सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
आपकी काउंटी में बल्कि मैरीलैंड में मुसलमानों की तादाद क्या है?
करीब 60-70 हज़ार।
इस वक्त रमजान के महीने में क्या आपका जो फाउंडेशन है क्या काम कर रही है?
अच्छा बेटा, रमजान के महीने में ये है कि हम लोग जो है ये इफ्तार करते थे वो कैंसिल हो गया तो इफ्तार का जो प्रोग्राम था वो कैंसिल हो गया। जो चैरिटी का काम होता है वो हमने 9 इस सैटरडे को 50 फैमिली में ये है कि कुछ को एक डिब्बा मिलता है कुछ को 2 डिब्बा मिलता है। जो 5 मेंबर से ज्यादा हो घर में तो उनको 2 डिब्बे फूट के मिलते हैं तो करीब 70 डिब्बे हमें बनते हैं हमारे दफ्तर में और वो सारे लोग आते हैं और वो सामान ले जाते हैं खाने पीने का इफ्तार का। तो ये तो हमारा रेगुलर प्रोग्राम है जो हम करते हैं लेकिन इस वक्त COVID-19 की वजह से हमारी जो फूड काउंसिल एक है काउंटी की वो अटेंड कर रहे हैं हम 3 हफ्ते से बराबर और हमको जो जो कहा जा रहा है हम वो काम कर रहे हैं। तो हमने क्या क्या काम किया इस महीने में वो आपको बता रहे
हैं। लेकिन इससे पहले मुझे बताइए कि जो आप इफ्तार के लिए देते हैं पैकेज एक बना के एक बास्केट तो उसमें क्या क्या होता है और कितने दिन के लिए होता है?
जो सामान देते हैं ये 2 हफ्ते से 2.5 हफ्ते तक का सामान होता है।
और क्या होता है उसमें?
इसके अंदर करीब 10-15 आइटम होते हैं। स्पेगेटी होता है, पास्ता होता है, राइस होता है, बीन्स होते हैं और मुख्तलिफ चाय होती है, मिल्क ड्राई मिल्क होता है और मुख्तलिफ चीजें जो है वो लिस्ट पूरी हमें याद नहीं है लेकिन वो पूरी लिस्ट है हमारी जिसमें कि करीब पूरा डिब्बा भर जाता है और उससे ज्यादा करीब 30-35 पाउंड सामान होता है उसके अंदर। करके हम ये सारा हमारा फ्राइडे को ये सारे डिब्बे बन जाएंगे सारी सैटरडे को एक बैच आता है जो डिब्बों को भरता है लेकिन अब चूंकि इस मरतबा वॉलेंटियर्स कोई नहीं आएंगे तो हमारी इम्प्लाईज आएंगे और प्लस हम 2 पेड वर्कर्स बुला लेते हैं अफगान रिफ्यूजीज मिल जाते हैं 100-100 डॉलर में उनको सुबह से बुला लेते हैं शाम तक वो काम करते हैं तो वो डिब्बे भी बनाते हैं उसको फिलअप भी करते हैं और फिलअप करके रख के चले जाएंगे और उसके बाद नेक्स्ट डे ये लोग 12 बजे से आना शुरू करते हैं 4 बजे तक आते हैं और अपना नाम लिखाते हैं और डिब्बे उनको हम दे देते हैं और वो ले जाते हैं अपनी गाड़ी में रख करके ले जाते हैं। ये तो हमारे दफ्तर से हर महीने 50-60 फैमिलीज को खाना जाता है।
अभी रमजान में तो आप मुसलमान खानदानों को दे रहे होंगे?
ये हमारे सारे मुस्लिम और नॉन मुस्लिम सबको जा रहे हैं। मुसलमानों को ICM और MCC दे रही है और हमको जो हमें अभी हमको इत्तेफाक से 400 खाना मिल गया جو ہمارے ایئر لائن انڈسٹری نیو یارک سے جو جہازوں میں کھانا پرووائڈ کرتے ہیں, تو جہاز تو سارے کینسل ہو گئے, وہ کھانا سارا سرپلس ہو گیا, تو قریب 700 فوڈ فروزن فوڈ جو کھانا جہازوں میں دیا جاتا وہ ہمارے واشنگٹن میں ہمارے کاؤنٹی میں آ گیا. تو انہوں نے ہم کو بلا کے کہا کہ آج تو پہلے آپ یہ لے جائیں سارا اور ڈسٹریبیوٹ کر دیں اپنی کمیونٹی میں, لوگوں نے ٹیسٹ کیا کہنے کا بہت اچھا کھانا ہے, یہ ایئر لائن کا کھانا ہے جو پیسنجر کو ملتا, یہ وہ کھانا بنایا تھا ان لوگوں نے, تو اس کو ہم نے سارے آئی سی ایم میں بٹوا دیا مسلمانوں کا, چونکہ سب حلال میٹ تھا وہ, تو ہم نے سب آئی سی ایم کو دیا کہ تم اپنے لوگوں کو تقسیم کر دو. تو وہ وہاں پہ تقسیم ہو گیا. ایک اور پھر 100 کھانا ہم نے وہاں پہ ٹکوما پارک جو ہمارا غریب ایریا ہے کاؤنٹی کا, اس میں سینئر لوگ رہتے ہیں اپارٹمنٹ بلڈنگ میں, 100 کھانا ہم نے وہاں پہنچا دیا, وہاں ڈسٹریبیوٹ ہو گیا. تو اس طریقے سے جو میل پریپیئرڈ میل کا کھانے کا ڈسٹریبیوشن ہے وہ اس طرح سے ہم کر رہے ہیں.
تو اس میں پھر آپ یہ جو سوشل ڈسٹینسنگ اور جو بھی آج کل احکامات ہیں کہ کرونا وائرس سے بچنے کے لیے, تو آپ یہ سارے گیئر وغیرہ بھی پی پی جو کہلاتے ہیں سب دیتے ہیں اپنے والنٹیئرز کو یا امپلائیز کو؟
سب ساری پرووائڈ کرتے ہیں, ڈسٹینسنگ بھی کرتے ہیں, ان کا ہاتھ بھی دھلواتے ہیں, ان کا منہ بھی دھلواتے ہیں, ان کو ہر چیز کی احتیاط جو ہے وہ بتاتے ہیں. تو اسی وجہ سے ہم اپنے دفتر میں اس وقت اپنے والنٹیئرز کو نہیں بلا رہے ہیں, اسی لیے ہم نے اپنے ہمارا ڈرائیور جو ہے وہ ہے اور ہمارے 2 امپلائی ہیں, دونوں ماسک پہنتے ہیں, دونوں گلو پہنتے ہیں اور کام کرتے ہیں.
اچھا, تو ویسے کیا آپ کے پورے میری لینڈ میں اور بالخصوص آپ کی کاؤنٹی میں منگومری کاؤنٹی میں لوگ پابندی کر رہے ہیں جو کچھ بھی احکامات ہیں آج کل لاک ڈاؤن کی وجہ سے؟
ہم لوگ تو کر رہے ہیں, ہمارے بچے کر رہے ہیں بہت سختی سے, یعنی کہ کسی طرح سے ہمارا بچہ جو ہے وہ اتنا سخت ہے کہ میں بیان نہیں کر سکتا, کہنے کے نہیں سوٹر بھی پہنے آپ سوٹر بھی پہنے اور تب باہر نکلے, ٹھنڈک میں نہیں باہر نکلی اس کا, اسے کیا پتا کہ میں ابھی ٹہل کے آ رہا ہوں باہر. کاش یہ ہمارے سارے لوگ بچے میں دیکھ بچوں پہ ٹائم کرے, بس ہم نے سارا بد بچوں پہ سب کیا ہے.
بالکل. تو یہ بتائیے مجھے, تو فیض صاحب کی شروع میں جہاں بات ہوئی تھی کہ آپ نے جو ڈیموکریٹک پارٹی ہے اس کے لیے کام شروع کیا, تو اب آپ ہیں سیاست سے کس طرح وابستہ ہے, کبھی آپ نے کوئی الیکشن لڑا یا خالی ایکٹیوسٹ ہیں؟
اب اچھا نہیں اس کو ختم کر دوں میں, تو یہ ایم سی ایم ایف میں پھر یہ سارے کام ہوتے ہیں, تو وہ تو بتا دیا آپ کو, فوڈ کا اور کھانا کھلانے کا اور کرسمس گفٹ باسکٹ کا اور تھینکس گیونگ کا اور اپنے افطار کا اور یہ گوشت بانٹنے کا, یہ 5 کام جو ہیں یہ چیریٹی کے کام ہیں.
فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو اب ایپ سٹور پر بھی دستیاب ہے.
اس کے بعد ہم اپنے سینئر سٹیزنز کا پروگرام کرتے ہیں اور اس میں ہفتے میں 2 دن یہ لوگ دفتر میں آتے ہیں اور اس کے بعد ان کے ساتھ گپ شپ ہوتی ہے, کھانا پینا بھی ہوتا ہے, لوگ اپنے گھروں سے بھی لاتے ہیں, کچھ باہر سے بھی ہم منگا لیتے ہیں, تو اس طرح 2 دن اس میں گزر جاتے ہیں. تیسرا ایک پروگرام ہم لوگوں نے یوتھ کے لیے کاؤنٹی, یعنی یہ کاؤنٹی نے سب کچھ کیا, کاؤنٹی نے ہم سے کہا کہ تمہارے یوتھ تمہاری بڑی مدد کرتے ہیں, والنٹیئر کرتے ہیں, فوڈ جمع کرتے ہیں, تو ان کے لیے تم کچھ کرو, تو ہمیں $5,000 دیے. تو ہم نے یوتھ کے لیے ایس اے ٹی کی کلاس کر دی, یوتھ کے لیے پبلک اسپیکنگ کی کلاس کر دی, ان کے کریکٹر بلڈنگ کے اوپر کلاس کر دی, ایسے رائٹنگ کی کلاس کر دی, اس طرح سے $5,000 ان کے ہم نے خرچ کر دی ان کے اوپر. پھر انہوں نے 5,000 to 8,000 کر دیا, پھر 8 سے اس سال 12,000 کر دیا. تو اب ان کے لیے پروگرام ہم نے مختلف پروگرام بنا بنا کر کے ان کے لیے پروگرام کرتے ہیں. تو 14, 15, 16 یعنی بچے جو ہیں اسی ٹی کے کلاس میں اور مختلف پروگرام میں آ جاتے ہیں. پھر ہمارے دفتر میں ایک کوڈنگ کلاس شروع ہو گئی جو بچوں کو کمپیوٹر میں, 28 بچے اس میں آتے ہیں اور ان کی ہر سٹرڈے کو کوڈنگ کلاس ہوتی ہے. اس طریقے سے بچوں کا بھی ہے, بوڑھوں کا بھی ہے اور جوانوں کا بھی ہے, سارے لوگوں کو ہم لوگ کور کر رہے ہیں.
سب سے زیادہ پسندیدہ کون سی آپ کی پروگرام, کون سا سب سے پسندیدہ آپ کا؟
سب سے پسندیدہ تو میرا قربانی کا گوشت جو ہوتا ہے نا, اٹ از ویری امیزنگ. کہ ٹرک میں بھرے ہوئے گوشت لے جا رہے ہیں اور لوگوں کو بانٹ رہے ہیں.
اچھا, لوگوں کو بڑی حیرت ہوتی ہے, آپ کو بھی تجربہ ہوا ہوگا کہ انڈیا میں یا پاکستان میں یا جنوبی ایشیا میں لوگ سمجھتے ہیں کہ امریکہ میں کوئی غریب نہیں ہوتا.
غریب اس علاقے میں جو ہے وہ کون ہے؟ موسٹلی وہ ہے جو یہاں پہ افریقن امریکن ہیں. دے آر دا موسٹ, یعنی کہ پڑھے بھی کم ہیں, نوکری بھی کم ملتی ہے, مر بھی زیادہ رہے ہیں, کیونکہ سارے لو پیئنگ جابس جو ہیں وہ یہی کر رہے ہیں. اسپتالوں میں کلینر یہی ہیں, جو ہسپینک ہیں وہ بھی یہی ہیں. تو کہنے کا مطلب یہ ہے کہ وہ ڈس ایڈوانٹیج لوگ کون ہیں جو ہماری سوسائٹی میں رہتے ہیں, جو غریب لوگ ہیں ہمارے, یہ جو ہمارے یہاں صبح کچرا اٹھانے والے جو صبح آتے ہیں, یہ کون ہیں؟ کتنی گندگی سب گھر کی اٹھا کے لے جاتے ہیں, آخر یہ بھی تو کام کرتے ہیں اور غریب لوگ ہیں. یہ ڈی سی پورا بھرا ہوا ہے غریب لوگوں سے. تو کہنے کا مطلب یہ ہے کہ پیمانے ان کے الگ الگ ہیں. اور پھر یہاں پہ ایک معمولی آدمی بھی جو ہے نا وہ ہینڈ ٹو ماؤتھ رہتا ہے, ہفتے ہفتے کام کرتے ہیں اور دو دو ہفتے کے بعد تنخواہ ملتی ہے, مہینے کے بعد ملتی ہے, ہینڈ ٹو ماؤتھ رہتے ہیں. اگر نہیں ملتی تو کیا کھائیں گے؟ امریکہ ہندوستان میں تو ہمیں یاد ہے کہ ابا کماتے تھے اور آٹھ آدمی کھانا کھاتے تھے گھر میں, سارے لوگ محلے کے آ جاتے تھے جو بےچارے بیکار ہوتے تھے.
لیکن
یہاں یہ سسٹم نہیں, یہاں تو کوئی کسی کے گھر نہیں داخل ہو سکتا ہے. ہر آدمی انڈیپینڈنٹ ہے اور ہر آدمی مینج کرتا ہے اپنے افیئرز کو خود آن دیئر اون.
مجھے تو اتنا برا لگتا تھا پروفیسر صاحب جب میں شروع میں آئی تھی, جب کھانا پھینکا جاتا ہے, کیونکہ امریکہ میں آپ کو سمجھ نہیں آتا کہ بچا ہوا کھانا کیا کرے. کبھی بھی پاکستان میں یا ہندوستان میں یہ مسئلہ نہیں ہوتا, ختم ہو جاتا ہے, کوئی نہ کوئی کھاتا ہے اس کو, اور یہ بہت ہی اچھی بات ہے.
ہانڈی پوچھنے کا رواج تھا نا.
جی,
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں, پتا ہے facebook.com/voaurdu.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
اور اب نیو یارک میں زندگی کس طرح معمول پر آئے گی, کیا صورت حال ہے, لاک ڈاؤن کی کیا صورت ہے, اس بارے میں ایک تفصیلی رپورٹ سنا رہی ہیں مدثرہ منظر.
امریکہ میں طبی ماہرین خبردار کر رہے ہیں کہ اگرچہ کئی ریاستوں نے لاک ڈاؤن کی پابندیاں نرم کر کے بعض کاروبار کھولنے کی اجازت دے دی ہے, مگر کرونا وائرس سے متاثر ہونے والوں اور موت کا شکار ہونے والے افراد کی تعداد میں کمی واقع نہیں ہوئی. بدھ کے روز بھی امریکہ میں COVID-19 کے مریضوں کی تعداد 12,00,000 سے زیادہ اور اموات 71,000 سے زیادہ ہے. اسی دوران امریکہ میں مختلف ریاستوں کے گورنر اپنے ہاں لاک ڈاؤن ختم کرنے کے منصوبوں کا اعلان کر رہے ہیں. نیو یارک امریکہ میں سب سے زیادہ متاثر ہونے والے علاقوں میں سر فہرست ہے. ماہرین اس کی کئی وجوہات بتاتے ہیں. نیو یارک گنجان آباد ہے, یہاں کے بین الاقوامی ایئرپورٹ کرونا وائرس کے خطرات کے باوجود کھلے رہے. اس کا زیر زمین ریل کا نظام یا سب وے سسٹم جلد بند نہ کیا جا سکا. اس کی آبادی میں تنوع باقی ریاستوں سے زیادہ ہے, اور اسی طرح کے دیگر حقائق کرونا وائرس کی وبا میں بھی منتظمین کے آڑے آئے, اور نتیجہ یہ کہ امریکہ کی دیگر ریاستوں کے مقابلے میں نیو یارک میں COVID-19 کے مریضوں کی تعداد سب سے زیادہ رہی اور اس حساب سے اموات بھی ہوئیں, مگر پھر اس میں کمی دیکھی جانے لگی. اور ایک وقت آیا کہ نیو یارک کے گورنر اینڈریو کومو نے اس امید کا اظہار کیا کہ نیو یارک کو مئی کے مہینے کے وسط میں مرحلہ وار کھولا جا سکتا ہے. پہلے مرحلے میں تعمیراتی کاروبار اور مینوفیکچرنگ کے شعبوں کو کام شروع کرنے کی اجازت دی جائے گی اور ریٹیل سٹور بھی کھل جائیں گے, مگر گاہکوں کو اشیاء سڑک کنارے مہیا کی جائیں گی کرب سائڈ پک اپ کے ذریعے. امریکہ کی جن ریاستوں میں کرونا وائرس زیادہ پھیلا وہاں ڈیموکریٹس کی اکثریت ہے اور گورنر بھی ڈیموکریٹ ہیں. ان میں نیو یارک کے علاوہ کیلیفورنیا اور شکاگو ایسی ریاستیں ہیں جہاں COVID-19 کے مریضوں کی تعداد سب سے زیادہ رہی. ڈاکٹر سہیل چیما نیو یارک میں ممتاز ماہر نفسیات ہیں اور ریاستی امور پر بھی ان کی گہری نظر ہے. وہ کہتی ہیں کہ حقیقت یہ بھی ہے کہ ان ریاستوں میں کاروبار کے مواقع بھی سب سے زیادہ ہیں اور غیر ملکیوں کی آمد و رفت بھی یہاں زیادہ ہوتی ہے. وہ کہتے ہیں اسی حساب سے کرونا وائرس کی وبا کی ابتدا میں چین اور یورپی ممالک سے لوگوں کی آمد و رفت بھی یہاں زیادہ رہی.
کی وجہ یہ ہے کہ وہ جیسے نیو یارک، کیلیفورنیا یا شکاگو، یہ وہ ریاستیں ہیں جو کہ امریکہ کی سب سے زیادہ ایفلوئنٹ اور رچ اسٹیٹس ہیں، یہاں پہ بزنسز زیادہ ہوتے ہیں. تو ہوا کیا کہ چائنیز ٹریولر یہیں پر زیادہ ہے، جب یہاں پہ چائنیز ٹریولر زیادہ ہے تو پینڈیمک کا زور بھی انہی ریاستوں میں زیادہ ہوا.
نہ صرف بیرون ملک سے آنے والوں کی تعداد بلکہ نیو یارک میں عام ٹریفک بھی باقی ملک سے کہیں زیادہ رہتی ہے. یہاں پبلک ٹرانسپورٹ پر انحصار کا اندازہ اس سے لگایا جا سکتا ہے کہ یہاں 500 سے زیادہ زیر زمین ریل یا سب وے اسٹیشن ہیں اور ان میں 50,000 سے زیادہ لوگ کام کرتے ہیں. 24 گھنٹے چلنے والی اس سروس کی دن رات صفائی کی جا رہی ہے اور اسے جراثیم سے پاک کیا جا رہا ہے تاکہ اسے عام لوگوں کے لیے کھولا جائے تو کوئی خطرہ نہ ہو. تاہم COVID-19 کی وبا کا زور خاص طور پر نیو یارک میں لوگوں کے لیے سخت ذہنی دباؤ کا باعث بنا، اور اب بھی نیو یارکر اس بات سے پریشان ہیں کہ ان کی ریاست اتنی تاخیر سے کیوں کھل رہی ہے. اس کی وجہ ڈاکٹر سہیل کے نزدیک مالی سے زیادہ معاشرتی ہے، کیونکہ معاشرتی فاصلہ اور ماسک پہننے کی ضرورت جلد ختم نہیں ہوگی اور لوگ انہی پابندیوں کے ساتھ اپنی آزادی کے عادی ہو جائیں گے. مدثرہ منظر، وائس آف امریکہ، واشنگٹن.
سمین، اب کچھ ایسی چھوٹی چھوٹی رپورٹیں جو پاکستان سے اور انڈیا سے ہمارے رپورٹرز نے بھیجی ہیں، یہ دلچسپ رپورٹیں ہیں، تھوڑا سا آپ کا مزاج بھی تبدیل ہوگا، آپ کو اچھا بھی لگے گا. لیجیے سنتے ہیں. پہلے عمر فاروق، جو شادی بیاہ کا جو کاروبار ہے اس میں جو زوال آیا ہے لاک ڈاؤن کی وجہ سے، اس کی بات کر رہے ہیں.
پشاور کے ذیشان طاہر اپنی شادی کی تیاریوں میں مصروف تھے کہ کرونا وائرس آیا اور ساری تیاریوں پر پانی پھر گیا. لاک ڈاؤن کی وجہ سے تقریبات پر پابندی لگ گئی، شادی ہالز بند کر دیے گئے، تو ذیشان کو بھی شادی کی تقریب منسوخ کرنا پڑی. آج وہ شادی ہال کی بکنگ کے لیے دیا گیا ایڈوانس واپس مانگنے آئے ہیں.
میرے تو بہت نقصان ہوئے، جیسے فرنیچر وغیرہ اور گھر میں سب کو کارڈ میں نے چھپوائے ہیں، سارے مہمانوں کو میں نے بلایا تھا تو وہ آ گئے ہیں، تو ان کی وجہ سے جو نقصان ہوئے ہیں وہ تو صرف مجھے ہی پتہ ہے اور میری فیملی کو پتہ ہے. ابھی تو جب لاک ڈاؤن ختم ہوگا تو تب شادی ہوگی نا، ابھی لاک ڈاؤن تو ختم ہی نہیں ہو رہا.
اس پریشانی میں ذیشان اکیلے نہیں. پشاور سٹی شادی ہال ایسوسی ایشن کے مطابق گزشتہ 2 مہینوں میں 2,000 سے زائد شادیاں کینسل ہو چکی ہیں. بہت سے لوگ شادی ہال کی بکنگ کے لیے دیا گیا ایڈوانس واپس لینے کے مطالبے کے ساتھ آ رہے ہیں.
8-8, 10-10 فنکشن آپ ایک ایک ہال کا لگا لیں تو یہ آپ ایوریج دیکھنے کی، یہ 8-10 فنکشن ایک ہال کا، تو یہ 150 شادی ہالوں کا پچھلے 1.5-2 مہینے سے جو کاروبار بند پڑا ہوا ہے کتنا لاس ہوا.
شادی ہالز بند ہونے کی وجہ سے اس کاروبار سے منسلک چھوٹے مزدور بھی متاثر ہو رہے ہیں.
ہمارے پاس جو بھی ویٹر ہیں، لیڈیز ویٹر ہیں میرے پاس، اس کے علاوہ ڈش واشر ہیں، اسٹاف ہیں ہمارا، مینیجر وغیرہ سارا اسٹاف ہیں، سارا متاثر ہو چکے ہیں کیونکہ وہ ابھی گھروں میں بیٹھے ہوئے ہیں. یقین کریں آگے معیشت آپ کو پتہ ہے اور کاروبار آپ کو پتہ ہے، نوکریوں کا آپ کو پتہ ہے کہ نہیں ہے، یہ بیچارے تو تعلیم یافتہ بھی نہیں ہے.
ہمارا کام جو ہے وہ شادی ہال کے ساتھ جڑا ہوا ہے اور شادی ہال اس وقت بند ہے جی، اور گیدرنگ وغیرہ کوئی پروگرام نہیں ہوتے جی، بس ہم ایسے بس ادھر بس بیٹھا ہوا ہے بس.
ذیشان طاہر کو ہال بکنگ کی ایڈوانس رقم ہال انتظامیہ نے واپس نہیں کی، کیونکہ وہ کہتے ہیں کہ ایڈوانس رقم وہ خرچ کر چکے ہیں.
ادھر میں آیا ان کو بتانے کہ مجھے اپنے پیسے واپس کر دیں آپ، اور انہوں نے آگے سے کہے کہ جی ہمارے پاس کوئی پیسے نہیں ہے، جتنے پیسے آتے ہیں ہمارے پاس وہ ہم نے آگے کرایوں میں دے دیے ہے اور جو ویٹرز ہیں ان کو ورکروں میں دے دیا ہے.
شادی ہال مالکان کا کہنا ہے کہ اس بحران میں ہالوں کے کرائے اور بجلی کے بل ادا کرنے کے حوالے سے حکومت کوئی پالیسی وضع کرے تاکہ اگلے شادی سیزن کی آمد تک وہ اپنے انتظامات چلانے کے قابل ہو سکے. عمر فاروق، وائس آف امریکہ، پشاور.
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
حالیہ چند ہفتوں میں 3 کروڑ امریکیوں کی ایک بڑی تعداد نے بے روزگاری الاؤنس کی درخواستیں جمع کرائی ہیں. जिसके बाद शुमाली कैलिफोर्निया में अल्मेडा काउंटी फूड बैंक ने मकामी सतह पर बढ़ जाने वाली जरूरत को पूरा करने के लिए अपनी सलाहियत में इजाफा किया है।
आटा, प्याज, सेब और नाशपाती जैसे खाने की आम अशिया, ऐसी चीजें जो वो खुद खा सकते हैं, और वो सिर्फ डब्बे की चीजें नहीं, बाज़ औक़ात हम दूध भी मुहैया करते हैं, जो अच्छी बात है। हमारे पास तरह तरह की अकसाम है।
आमतौर पर जब हम खाना तकसीम करना शुरू करते हैं तो 40 से 50 के दरमियान कारें पहले ही हमारे दरवाजे खोलने की मंतजर होती हैं। हमारी इमरजेंसी फूड हेल्प लाइन कॉल का हजम कहीं ज्यादा हो गया है। कॉल्स की शरह 1000% रोजाना से ज्यादा हो चुकी और ये अभी जारी है। हमें अभी भी रोजाना 100 से 200 कॉल्स आ रही है। रोजाना की बुनियाद पर हमारे पास पहुँचने वाले तकरीबन 50% लोग पहली बार हमसे रब्ता कर रहे होते हैं।
फूड बैंकों ने जरूरत को पूरा करने के लिए अपनी कोशिशों को तेज कर दिया है। उन्हें इसके लिए माली मदद सरकारी और निजी एहतियात से हासिल होती है।
हम माजी से कहीं ज्यादा खुराक तकसीम कर रहे हैं। पिछले ही महीने ये मकदार गुज़िश्ता साल के इस माह के मुकाबले में 20% ज्यादा रही। चूँकि हम थोक में चीजें खरीदते हैं तो हम इंतहाई कम कीमत में बड़ी मकदार खरीद पाते हैं, लिहाजा एक छोटा सा चंदा भी बहुत ज्यादा खुराक मुहैया करने का जरिया बन जाता है।
ये रब्ता किए बगैर ये सहूलत दे रहे हैं। क्लाइंट को अपनी गाड़ी से निकलने की जरूरत नहीं, कम से कम बात करना और कम से कम मालूमात ली जाती हैं। सारी मेहनत हम ही करते हैं। हम इनके लिए खाना खुद उनकी गाड़ियों में डाल देते हैं और ये बहुत जल्दी हो जाता है, लिहाजा वो खाना लेकर जा सकते हैं। इन्हें थोड़ी देर इंतजार करना पड़ता है, लेकिन इन्हें वाकई में अच्छा खाना मिल जाता है और ये महफूज है।
ये बहुत मुतासिर कुन मरहला रहा है। हम बहुत सारे लोगों से बात कर रहे हैं जो पहली बार हमारे पास आ रहे हैं, वो लोग जो घंटे के हिसाब से काम करते थे या वो लोग जिनकी नौकरियां चली गई हैं और वो नहीं जानते थे कि मदद के लिए कहां जाना है।
और इस फूड बैंक को तवक्को है कि लोगों की तादाद बढ़ती रहेगी।
हम माजी के तजुर्बात से जानते हैं कि एक बार शेल्टर इन प्लेस के अहकामात नाफिज हों तो कुछ मुतासरा लोगों को अगर साल नहीं तो कई महीने जरूर लग सकते हैं अपने पांव पर दोबारा खड़े होने में।
अमले ने जोर दिया है कि यहाँ गजाई एहतियात वसूल करने के अहल होने के लिए आपको जरूरत यहाँ सिर्फ आने की है, मदद हासिल करने के लिए किसी और अहलियत की जरूरत नहीं है। थियाना मिचेल के साथ एरम अब्बासी, वॉइस ऑफ अमेरिका।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
हम वॉइस ऑफ अमेरिका वॉशिंगटन से आपसे मुखातिब हैं।
कोरोना वायरस के खिलाफ जंग के नए सिपाही, टैटू पार्लर्स। जी हाँ, आपने दुरुस्त सुना। आप जानते हैं कि जिल्द पर नाम या कोई नक्श गुदवाने के अमल को टैटू कहा जाता है। अमेरिका में ये रिवाज नया नहीं है। पहले तो ये जंग पर जाने वाले फौजियों, मल्लाहों, बाइकर्स और ट्रक ड्राइवरों से मंसूब था, लेकिन फिर ये उस एज ग्रुप में मकबूल होना शुरू हो गया जो किसी भी ट्रेंड को आसमान पर चढ़ा सकते हैं, यानी टीनेजर्स। एक रिपोर्ट के मुताबिक 18 से 40 साल की उम्र के हर 3 में से 1 अमरीकी जिस्म पर टैटू मौजूद है। मकबूलियत के साथ साथ शहरों के फैशनेबल इलाकों में इंतहाई महंगे टैटू पार्लर्स खुलने शुरू हो गए, जिन्हें बहुत से जवाबित पर अमल करने की सूरत में ही लाइसेंस मिलता है। ये और बात है कि तंग तारीख गलियों में अमेरिका में भी बहुत से पार्लर्स गैर कानूनी तौर पर यही काम करते हैं। बहरहाल, अब आते हैं असल मौजू की तरफ। COVID-19 ने ये तो वाजे कर दिया कि अमरीका में कोरोना वायरस जैसी इमरजेंसी से निमटने के लिए हंगामी नौइयत के बुनियादी तिब्बी साजो सामान की कमी है, जैसे महफूज रखने वाले मास्क, दस्ताने और गाउन। अमेरिका में एक बात ये भी है कि लोग तमाम तरह जिम्मेदारी सिर्फ हुकूमत पर नहीं डालते, बल्कि खुद भी रजाकार तौर पर काम करते हैं और बहुत सी रजाकार तंजीमें हैं जो इसमें उनकी मदद करती हैं। मेडिकल कम्युनिटी ने अब इन चीज़ों के हुसूल के लिए टैटू पार्लर से रابطہ करना शुरू किया है, क्योंकि उस सनत में भी केमिकल्स इस्तेमाल होते हैं, इसलिए इन पार्लर्स में हैवी ड्यूटी मास्क, दस्ताने और गाउन वाफिर मकदार में स्टॉक होते हैं। रियासत अलबामा के शहर बर्मिंगम में ऐसे ही एक पार्लर का नाम है क्लाउड 9। इसकी मालिक कैरी हैनिंग हैं। उनका कहना है कि एक मकामी अस्पताल ने उनसे रابطہ किया और बताया कि उन्हें प्रोफेशनल गाउन्स, दस्तानों और मास्क की अशद ज़रूरत है। कैरी ने एक लम्हा सोचे बगैर हामी भर ली। वो कहती हैं कि हम अपने अस्पतालों और कारकुनों की जो भी मदद करेंगे वो हर एक की मदद होगी, ये चीज़ें हमारे हेल्थ वर्कर्स को सेहतमंद रखेंगी और बीमारी की सूरत में वो हमारी मदद के लिए मौजूद होंगे। दूसरी तरफ इमरजेंसी में काम करने वाले डॉक्टर्स का कहना है कि उन्हें मामूल के हालात के मुकाबले में इस वक्त बहुत ज़्यादा तादाद में इन अशिया की ज़रूरत है। बकौल उनके, हर मरीज़ की आमद पर सिर्फ डॉक्टरों को ही नहीं बल्कि नर्सिंग और टेक्निकल स्टाफ को भी इन हिफाजती अशिया की ज़रूरत होती है और ये चौकसी ही बीमारी के फैलाव को रोक सकती है। शहनाज अजीज की जानिब से अपने तमाम सुनने वालों को खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुरका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है।